Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व हुने गरी समावेशी आयोग बनाउनु पर्नेमा सरकारवालाको जोड, वीरेन्द्रनगरमा सुझाव संकलन,
प्रमुख दलहरूबीच चुलिएको विवाद साम्य नहुँदा राजनैतिक अन्यलता कायमै, तीन दिनभित्र असहमति जुटाउन सभामुखको अल्टिमेटम,
अमेरिकी विदेश मन्त्री केरीद्वारा यहुदी बस्ती भत्काउन राष्ट्रसंघले गरेको निर्णयको बचाउ,
र सातौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलको उपाधिका लागि दुई विभागीय टोली आर्मी र एपीएफ बिर्ने पदक तालिकामा आर्मी शीर्ष स्थानमा। हिमाल पहाड़ तराई कोही छैन पराई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र सुचित्रा गौतमको नमस्कार। तपाईँ हामीलाई radioveri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। आज गुरूङ समुदायको महान पर्व तमुलसार सुर्खेत सहित देशैभर विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। लो भन्नाले वर्ष तथा सार भन्नाले नयाँ भन्ने बुझ्ने भएकाले यो पर्वलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। लोसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदान प्रदान गर्नुका साथै नयाँ लुगा लगाउने, मिठा मिठा परिकार खाने र नाचगान गरी रमाइलो गर्ने परम्परा रहेको छ। प्रत्येक 12 वर्षमा युग परिवर्तन हुने र यी 12 वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरूड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ। प्रत्येक वर्ष पुष 15 अर्थात् आजका दिन वर्ष र वर्ग फेरिने गर्छ। तमु लोसारमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै दोहोरी प्रतियोगिता, छेलो प्रतियोगिता लगायत तमु संस्कृति अनुसारको विभिन्न सांस्कृतिक कार्यक्रमको समेत गर्ने गरिन्छ। सरकारले तमु लोसारको दिन सार्वजनिक बिदा समेत दिने गरेको छ।
सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व हुने गरी समावेशी आयोग बनाउनु पर्ने वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले जोड़ दिएका छन्। संसदको सामाजिक न्याय तथा मानवाधिकार समितिको राष्ट्रिय समावेशी आयोगको प्रस्तावित विधेयकमाथि छलफल कार्यक्रमका सहभागीहरूले आयोगलाई साँच्चीकै समावेशी बनाउनु पर्नेमा सुझाव दिएका हुन्।
परिस्थिति अलिक अभै छ, त्यसलाई छिटोभन्दा छिटो मुस्लिमहरूलाई हर ठाउँमा आफ्नो सम्पूर्ण ढङ्गले अधिकार प्रयोग गर्ने मौका दियो भन्ने भनेर
महिला बालबालिका भनेर समेटेको छैन यसमा। महिला पनि एकल महिला भनेको त अझ फरक हो है। महिला त हामी सबै समग्र महिला नै हौँ है। त्यसमै पनि एकल महिला भनेको अलिकति फरक दृष्टिकोण सबैले हेर्नुहुन्छ भनेपछि एकल महिला भएकै कारणले देश निकाल हुनुभएको हुन्छ, घर निकाला हुनुभएको हुन्छ। एकल महिलाको पनि यहाँ समावेश होस्, त्यसको पनि आरक्षण होस् भन्ने पनि म हजुरलाई निवेदन गर्दछु।
कार्यक्रममा सामाजिक न्याय तथा मानवाधिकार समितिका सभापति सुशील कुमार श्रेष्ठले लक्षित वर्ग र समुदायका सुझाव अनुसार आयोग गठन हुनुपर्ने बताउनु भएको छ। उहाँले यसअघिका कमजोरी सच्याउँदै आयोगलाई प्रभावकारी बनाउनका लागि आफूले सुझाव संकलन गरिरहेको बताउनुभयो।
अब यहाँ एक दुईवटा महत्त्वपूर्ण कुराहरू चाहिँ नि यहाँ उठ्यो। यो हाम्रो उद्देश्य भनेको जनमत पनि बनोस्। हामीले यहाँ आएर आज यो तपाईँहरूसँग कुरा गर्दाखेरि समावेशी आयोग छ, अर्को 6 वटा आयोग बन्दैछ, त्यसको बारेमा चाहिने होमवर्क भइराखेको छ संसदमा। यो बारेमा हामीले हाम्रो अधिकारको लागि दबाब सिर्जना गरौँ भनेर यो चाहिने जिल्ला जिल्लामा अहिले हामी घुम्न थालेको कारण चाहिने एउटा कारण त्यो पनि कि भोलि कमसेकम तपाईँहरूले जसरी कुराहरू यहाँ राख्नु भएको छ, एकल महिलाले त्यो अधिकार पाउनु पर्यो, उसको अधिकार यहाँ सुनिश्चित हुनु पर्यो। सडकमा भौँतारिरहेको त्यो बालबालिका, वृद्ध र चाहिने त्यो अपाङ्ग चाहिने जुन सडकमा चाहिने भौतारिएर बसेको छ, त्यसले पनि आफ्नो अधिकारहरू पाउनु पर्यो नि। त्यो पनि राज्यको दायित्वभित्र पर्नु पर्यो नि। त्यसलाई आयोगले समेत टिङ्किन समय यो बारेमा चाहिने तपाईँहरूबाट चाहिने त्यो दबाब सिर्जना भयो भनेदेखि केन्द्रमा पनि त्यो 42 जना जुन हामी छौँ त्यसलाई बल पुग्छ।
उहाँले राष्ट्रिय मानवाधिकार लगायतका आयोगबाट पनि प्रभावकारी काम हुन नसकेको टिप्पणी गर्दै यसबाट पाठ सिक्नु पर्नेमा जोड दिनुभयो।
अहिले देशमा भएको त्यो एउटा आयोग जुन शक्तिशाली आयोग छ राष्ट्रिय मानव अधिकार आयोग भन्ने जसलाई देश विदेशका संघ संस्थाले लाखौं डलर उसलाई चाहिँ नि अनुदान दिन्छ राज्यले पनि धेरै ठुलो रकम उसलाई दिइराखेको छ उसको कानूनले उसलाई स्पष्टसँग उसको कार्यदिशा तोकिराखेको छ त्यो चाहिँ नि आयोग को काम कारवाही चाहिँ प्रभावकारी भइराखेको छैन त्यो सन्दर्भमा हामी यो आयोग गठन भइरहेको छ आयोगलाई चाहिँ नि अधिकार शक्तिशाली चाहिँ नि बनाउनको निम्ति चाहिँ नि जनताबाट चाहिँ नि यो आवाज आयो भने नै हामीले त्यो
कार्यक्रममा विभिन्न राजनीतिक दल संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ।
जापानले अनुदानमा दिएको चामल बाँकेको नेपालगञ्ज स्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालय भेरीको गोदाममा थन्किएको छ। ढुवानीको क्रममा सावधानी नअपनाउँदा चामल खान मिल्ने अवस्थाको नरहेको अञ्चल कार्यालयका प्रमुख मोतीराज गेवालीले जानकारी दिनुभयो। अञ्चल कार्यालयको गोदाममा जापानी अनुदानको 10,660 बोरा चामल भण्डारण गरिएको छ। केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा समस्या भएको कार्यालय प्रमुख गेवालीले बताउनुभयो। अहिले नेपालगञ्जमा संस्थानले धान खरिद गरिरहेको छ तर संस्थानको गोदाममा प्रयोग गर्न नमिल्ने ठूलो परिमाणको चामल भण्डारण रहिरहेको छ।
नेपालगञ्जमा भएको एक कार्यक्रमका सहभागीले ठूला तथा लालपूर्जा भएका साना तथा मध्यवर्गीय किसानलाई अनुदान दिनुपर्नेमा जोड़ दिएका छन्। जिल्ला खाद्य अधिकार सञ्जाल बाँके र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले बाँकेमा गरेको कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन्। शमशेरगंजका मोलीलाल थारूले कृषि कार्यालयबाट अनुदान लिने प्रक्रियाको बारेमा कृषि सेवा केन्द्रले गाउँ गाउँमा गई स्थानीयलाई जानकार गराउनु पर्नेमा जोड़ दिनुभयो। कोहलपुर चारका कलिका छेत्रीले किसान परिचय पत्र वितरणमा ठूला कृषकहरूलाई मात्रै नभई साना तथा सुकुम्बासी किसानहरूले पनि पाउनुपर्ने बताउनुभयो। जिल्ला कृषि विकास कार्यालय बाँकेका सूचना अधिकृत धनबहादुर पुनले कृषि कार्यालयले विभिन्न तहका स्थानीयलाई सेवा सुविधा दिँदै आएकाले स्थानीयले आफ्नो नजिकको कृषि सेवा केन्द्रमा गई उपलब्ध सेवा सुविधाका बारेमा जानकारी लिनुपर्ने बताउनुभयो। पशु सेवा कार्यालय बाँकेका दिलबहादुर खड्काले विभिन्न सेवा सुविधा तथा कार्यालयमा अनुदानका बारेमा जानकार गराउने भएकाले कृषकले पनि यस विषयप्रति चासो लिनुपर्ने बताउनुभयो। हिमराइटका क्षेत्रीय संयोजक प्रकाश उपाध्यायले सहजीकरण गरेको कार्यक्रममा विभिन्न संघ संस्था विभिन्न गाविसबाट आएका कृषकहरूको सहभागिता रहेको थियो।
बाँकेको खजुरामा भ्रष्टाचार विरूद्ध अन्तर माध्यमिक विद्यालय स्तरीय गजल प्रतियोगिता सम्पन्न भएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहयोग तथा बास नेपालगंजको आयोजनामा भएको प्रतियोगितामा ज्ञानोदय माविका माया विक प्रथम हुनुभएको छ। भानु मावि उडहरापुरका नकिल अन्सारी द्वितीय ज्ञानोदयका दिलराज बम तृतीय तथा जनता मावि सन्त कोटीका प्रतिमा बुढाले सान्त्वना स्थान हासिल गर्नुभएको छ। प्रतियोगितामा खजुरा स्रोत केन्द्र अन्तर्गतका 8 विद्यालयका 14 प्रतियोगीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताका प्रथम द्वितीय तृतीय तथा सान्त्वना हुन सफल विद्यार्थीलाई बासका कार्यक्रम अधिकृत हेमराज भट्ट र निर्णायक ऋचा लुइटेलले पुरस्कार प्रदान गर्नुभयो।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। यसलाई भने यो विश्राम
सबैको मन छुने
रेडियो भेरी एफएम।
सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व हुने गरी समावेशी आयोग बनाउनु पर्नेमा सरकारवालाको जोड। वीरेन्द्रनगरमा सुझाव संकलन। प्रमुख दलहरूबीच चुलेको विवाद साम्य नहुँदा राजनैतिक अन्यलता कायमै। 3 दिनभित्र सहमति जुटाउन सभामुखको अल्टिमेटम। चीनले नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने। सिरियामा युद्ध विरामको सहमति। र 7 राष्ट्रिय खेलकुदको पुरुष फुटबलको उपाधिका लागि 2 विभागीय टोली आर्मी र युपिएफ भिड्ने। पदक तालिकामा आर्मी शीर्ष स्थानमा। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। डोल्पाको त्रिपुराकोट गाविस त्रिपुराकोट दुईमा बगरमा रहेको स्वास्थ्य चौकीमा बत्तीको सुविधा नहुँदा सुत्केरी गराउन समस्या भएको छ। स्वास्थ्य संस्थानमा जडान गरिएको सोलारमा समस्या उत्पन्न भएपछि प्रसूति सेवा लिन आउने महिलाहरूलाई सुरक्षित सेवा दिन समस्या उत्पन्न भएको अनमी पुष्पा नेपानेले बताउनुभयो। गाउँमा भएको विद्युत लाइन पनि अस्पतालमा जडान नगराएर सोलार बिग्रेकाले चार महिनादेखि मोबाइलको टर्चबाट काम चलाउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ। हप्तामा दुईवटासम्म गर्भवती महिला आउने गरे पनि बत्तीको व्यवस्था नहुँदा प्रसूति गराउन समस्या भएको बताइएको छ। यता स्वास्थ्य व्यवस्थापन समितिले चासो नदेखाले यस्तो समस्या आएको अहेब हिम प्रसाद देवकोटाले बताउनुभयो।
जिल्ला निर्वाचन कार्यालय प्युठानले यही पुष 15 गतेदेखि मतदाता नामावली संकलन शुरू गर्ने बताएको छ। कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले 5 टोली गठन गरेर आजदेखि गाउँ गाउँ जान लागेको जानकारी दिनुभएको छ। नागरिकता बनाएका तर मतदाता नामावली दर्ता गर्न छुट भएकाहरूलाई मध्यनजर गरी गाउँ पुगेरै नाम संकलन गर्न लागेको उहाँको भनाइ छ। यस अवधिमा पहिलो नाम दर्ता गराएको तर कुनै सूचना बिग्रिएको भएमा पनि सच्याउन सकिने उहाँले बताउनु भएको छ। अहिले जिल्लामा महिला 67,790 र पुरुष 60,617 गरी जम्मा 128,407 मतदाता रहेको कार्यालयको तथ्याङ्क छ।
यसैबीच निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत प्युठानका दुई निर्वाचन क्षेत्रमा गरी 46 विकास योजना सञ्चालन हुने भएको छ। आर्थिक वर्ष 2073-74 लागि जिल्ला विकास समिति प्युठान मार्फत 6 करोड रूपियाँ लगानीमा योजना सञ्चालन हुन लागेको हो। स्थानीय आवश्यकताका आधारमा र गाउँ तथा जिल्ला परिषदले प्राथमिकतामा राखेका तर पूरा हुन नसकेका आयोजनालाई प्राथमिकता दिएको जिल्ला विकास समिति प्युठानले जनाएको छ। रुक नदी नियन्त्रण विभिन्न मोटरबाटो विद्युतीकरण नभएका पूजा र खुङ्ग गाविसका विद्युतीकरण खानेपानी सिंचाई तथा विद्यालय र क्याम्पसहरूको भौतिक पूर्वाधारका योजनाहरू छनौट गरिएको छ। निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि अनुसार क्षेत्र नम्बर 1 योजना अनुगमन समितिको संयोजक सांसद वामदेव गौतम र क्षेत्र नम्बर 2 सांसद धनबहादुर राय माझीलाई तोकिएको छ।
अछामको सुतार गाविस वडा नम्बर 2, 4, र 5 धम्बाहा टोलमा आएको पहिरोको जिल्ला स्तरको एक टोलीले स्थलगत अनुगमन गरेको छ। अछामका सहायक प्रमुख जिल्ला अधिकारी तोल बहादुर गाउचाको नेतृत्वको टोलीले पहिरोको अनुगमनका साथै घर परिवारसँग भेट गरेको हो। तीनवटा टोलमा 90 घरधुरी रहेको त्यो क्षेत्रको 150 मिटर लम्बाई 35 मिटर चौडाई 3 मिटर जमिनबाट तल भत्किएको गहिराई र 22 मिटर धर्सा पारेको क्षेत्रको पूर्ण रूपमा जानकारी लिएको हो। अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी काउचाले प्रहरीको पहिरोको उच्च जोखिममा रहेका घर परिवारलाई उचित बासस्थानको लागि सिफारिस गर्ने बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय अछाममा छाउपडी लगायतका कुसंस्कार विरूद्ध सामूहिक प्रतिबद्धता अभियान थालिएको छ। छाउपडी बाल विवाह बहुविवाह लगायतका कुसंस्कार र कुप्रथा विरूद्धको अभियान स्वरूप जिल्ला प्रशासन कार्यालयबाट सामूहिक प्रतिबद्धता अभियान थालिएको हो।
दैलेखका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले कृषिमा व्यावसायिकता नभई देशको आर्थिक उन्नति नहुने बताउनु भएको छ। जिल्ला कृषि विकास कार्यालय र कृषि समूह तथा गैर सरकारी संस्थाको संयुक्त आयोजनामा दुल्लुमा भएको 3 दिने कृषि मेला उद्घाटन कार्यक्रममा उहाँले त्यसका लागि नवीनतम प्रविधिको प्रयोग गर्नुपर्ने औल्याउनु भएको छ। प्रमुख जिल्ला अधिकारी दुलालले दैलेखको दुल्लु क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र भए जस्तै स्थानीय हावापानी र प्राविधिक सम्भाव्यताका आधार तरकारी अन्नबाली फलफूल लगायतको उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
एक महिना अघि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रमुख दलहरूबीच चुलिएको विवाद साम्य हुन सकेको छैन। शीर्ष नेताहरूबीच पटक पटक वार्ता भए पनि कुरा नमिल्दा अन्यलता कायमै रहेको हो। झण्डै एक महिनादेखि लगातार संसद बैठक अवरूद्ध हुँदा महत्वपूर्ण विधेयकका साथै महाभियोग प्रस्ताव समेत अघि बढ़न सकेको छैन। सरकारले गत मंगिर 14 संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्ष एमाले लगायतका दलहरूले संसदको बैठक निरन्तर रूपमा अवरोध गर्दै आएका हुन्।
सभामुख अनुसारी घरती मगरले प्रमुख राजनीतिक दलहरूलाई राजनीतिक गतिरोध अन्त्यका लागि 3 दिनको समय दिनुभएको छ। रिपोर्टर्स क्लब नेपालको टोलीसँग कुरा गर्दै उहाँले 3 दिनभित्र दलहरूले सहमति नगरे संसद प्रक्रियामा अघि बढ्ने बताउनु भएको छ। सभामुख अनुसारी घरतीले दलहरूले सहमतिको नजिक पुगेको बताएको भन्दै थप छलफलका लागि तीन दिनको समय दिएको पनि बताउनु भएको छ। अबको संसद बैठकमा शीर्ष नेताहरूलाई अनिवार्य उपस्थित हुनको लागि पनि आफूले निर्देशन दिएको भन्दै उहाँले अबको बैठक सदनमै उल्लेख गर्नुभएको छ। सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको विरोधमा प्रमुख विपक्षी नेकपा एमाले लगायतका दलहरूले संसद बैठक अवरुद्ध पार्दै आएका छन्। लगातारको अवरोधले संसदको संशोधन विधेयक, निर्वाचन सम्बन्धी विधेयक, लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव लगायत अल्पत्र परेका छन्।
भेरी खबरमा खबरको सिलसिला अझै जारी नै छ, यसलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व हुने गरी समावेशी आयोग बनाउनु पर्नेमा सरकारवालाको जोड, वीरेन्द्रनगरमा सुझाव संकलन, प्रमुख दलहरूबीच चुलिएको विवाद साम्य नहुँदा राजनैतिक अन्यलता कायमै, तीन दिनभित्र सहमति जुटाउन सभामुखको अल्टिमेटम, चीनले नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने श्रीआमा युद्धविरामको सहमति र सातौं राष्ट्रिय खेलकुदको पुरूष फुटबलको उपाधिका लागि दुई विभागीय टोली आर्मी र एपीएफ भिड्ने, पदक तालिकामा आर्मी शीर्ष स्थानमा। यी हुन् समका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। प्रमुख राजनीतिक दलका प्रमुख सचेतकले निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने विधेयक पारित सहयोग गर्ने बताएका छन्। संसदको विकास समितिको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, संघीय समाजवादी फोरम र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतकले कुन तहको निर्वाचनमा जाने हो यसबारेमा राजनीतिक सहमति जुटाउन आवश्यक रहेको बताएका छन्। नेपाली कंग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संविधान कार्यान्वयन गर्न आगामी 2074 माघ 7 गतेभित्र तीन तहको निर्वाचन आवश्यक रहेको र निर्वाचनका लागि संविधान संशोधनको प्रस्ताव अघि सारिएको बताउनु भएको छ। एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले संशोधन प्रस्ताव फिर्ता लिई निर्वाचन सम्बन्धी विधेयक ल्याउन सरकारसित आग्रह पनि गर्नुभएको छ। माओवादी केन्द्रका टोप बहादुर राईमाझीले स्थानीय निकायको निर्वाचन नयाँ संरचना अनुसार गर्न आवश्यक रहेको भन्दै यसका लागि सरकार र निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताउनु भएको छ। यस्तै फोरम लोकतान्त्रिकका अध्यक्ष प्रमुख सचेतक योगेन्द्र चौधरीले प्रदेशका सीमाङ्कन सम्बन्धी विवादलाई सहमतिमा टुङ्गाएर मात्र निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्नुभएको छ। समितिका सभापति रविन्द्र अधिकारीले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचनको विकल्प नरहेको बताउनु भएको छ। समितिको बैठकले आगामी वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मिति तोक्न र आवश्यक पर्ने विधेयक संसद सदनमा ल्याउन सरकारलाई निर्देशन समेत गरेको छ।
प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायतका दलहरूले अवरुद्ध गराएको सांसद बैठक आउँदा 18 गतेसम्मका लागि स्थगित गरिएको छ। हिजोको बैठकमा एमालेका सांसद बैजनाथ चौधरीले संविधान संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म सदन चल्न नदिने बताएपछि एमाले सहित नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका सांसदले उभिएर विरोध गरेका हुन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन भए निर्वाचनमा जान तयार रहेको जनाएको छ। मोर्चाको बैठकले निर्वाचनका जानका लागि संविधान संशोधन हुनुपर्ने शर्त अघि सारेको छ।
माओवादी केन्द्रका नेता लेखराज भट्टले संसदीय कार्यविधि विपरीत संविधान संशोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिक भएको बताउनु भएको छ। कार्यकर्ता प्रशिक्षणका लागि डडेलधुरा पुग्नुभएका नेता भट्टले मधेसी मोर्चाको माग सम्बोधन गर्न 5 नम्बर प्रदेशलाई विभाजन गर्ने प्रस्ताव संसदमा दर्ता भएको बताउनुभयो।
राजमार्गमा सञ्चालनमा रहेका होटलहरूका कारण सिंगो होटल व्यवसायी नै बदनामी बनाएको होटल व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष अमृत भुजेलले बताउनु भएको छ। होटल व्यवसाय संघ सुर्खेतको साधारण सभामा सहभागी हुन सुर्खेत आइपुग्नुभएका अध्यक्ष भुजेलले राजमार्गका होटलले रातारात कमाउने नाममा यत्रुलाई शास्ति दिएकाले यसले व्यवसायमाथि नै ठूलो दाग लगाएको बताउनुभयो।
अब लागौं केही विदेशका खबरतर्फ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली सरकार र सशस्त्र विद्रोही समूहले बिहिबार मध्यरातबाट लागू हुने गरी देशभरि युद्ध विराम गर्न सहमत भएको घोषणा गर्नुभएको छ। टर्कीका विदेश मन्त्रीले त्यसको पुष्टि गर्नुभएको हो। टर्कीले हवाई हमलासहित सबै आक्रमणहरू रोकिने बताएको छ, तर युद्ध विरामको सम्झौतामा केही जिहादी समूहलाई भने समावेश गरिएको छैन। इस्लामिक स्टेट र जब्बात फतेल अल साम तथा उनीहरूसँग सम्बद्ध समूहलाई समावेश नगरिएको सिरियाली सेनाले एउटा एउटा विज्ञप्ति मार्फत जनाएको छ। इस्लामिक स्टेट नियन्त्रित क्षेत्रलाई युद्ध विरामले नसमेटिएको विद्रोही श्रोता उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। दमास्क नजिक पर्ने विद्रोही अनियन्त्रित पूर्वी गौटा क्षेत्रलाई चाहिँ यो युद्धविराम सम्झौताले समेटेको बताएको छ। यसै महिनाको सुरुतिर मस्को र अङ्काराले सिरियाको दोस्रो सहर एलेप्पोमा संघर्ष विरामका लागि समझदारी गराएका थिए, जसकारण सरकारी फौजले घेराबन्दी गरेका क्षेत्रबाट हजारौं सर्वसाधारण र लडाकुलाई अन्यत्र सारिएको थियो। त्यसअघि संयुक्त राष्ट्र संघको मध्यस्थतामा वा रूस र अमेरिकाको पहलमा गराइएको संघर्ष विराम तत्कालै भंग भएको थियो। टर्कीका विदेश मन्त्रीले सिरियाली समूहमाथि प्रभाव राख्ने सबै पक्षले युद्धविराम सम्झौता मान्नुपर्ने र त्यसलाई सघाउने कार्य महत्वपूर्ण भएको बताउनु भएको छ।
नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यासको तयारी भइरहेको छ। चीन र नेपालको सेनाले पहिलो पटक सैन्य अभ्यास गर्ने तयारी थालेका हुन्। चीनी विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा सैन्य अभ्यासबारे जानकारी दिनुभएको हो। नेपाली सेनाका प्रवक्ता तारा बहादुर कार्कीले यो विषयमा प्रारम्भिक छलफलकै क्रममा रहेको बताउनु भएको छ।
र बलाको केही खेल खबरतर्फ, मध्यमाञ्चललाई सनडेथमा 7-6 गोलले पराजित गर्दै आर्मी क्लब 7 राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलतर्फ फाइनलमा प्रवेश गरेको छ। धरान 7 स्थित एल्फा टेक्निकल सेन्टरको खेल मैदानमा आर्मीले पेनाल्टी सुटआउटमा मध्यमाञ्चललाई पराजित गर्दै फाइनल स्थान बनाएको हो। आर्मी र मध्यमाञ्चल बीच निर्धारित 90 मिनट थप गरिएको 30 मिनटमा समेत गोल हुन नसकेपछि ड्राइभेकरबाट हार जितको टुङ्गो लागेको आर्मीले उपाधिका लागि आज सशस्त्र प्रहरीको एफएफसँग खेल्नेछ।
उपाधिका लागि पनि एफएफ र आर्मी नै भिड्ने भएका छन्। मोरङको बैजनाथपुरको खेल मैदानमा भएको पहिलो सेमी फाइनलमा एफएफले मध्यमाञ्चललाई 8 विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित 20 ओभरको खेलमा सबै विकेट गुमाई 61 रनको योगदान तयार पारेको हो। 62 रनको लक्ष्य पछ्याएको एफएफले 9.3 बलमा 2 विकेट गुमाई लक्ष्य पूरा गरेको हो। दोस्रो सेमी फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई 8 विकेटले नै पराजित गरेको हो। 145 रनको लक्ष्य पछ्याएको आर्मीले 18.3 बलमा 2 विकेट गुमाई विजय लक्ष्य पूरा गरेको हो।
र पूर्वाञ्चलमा जारी 7 राष्ट्रिय खेलकुदमा विभागीय टोली नेपाल आर्मीले अग्रता कायम राखेको छ। आर्मीले 91 स्वर्ण 51 रजत तथा 21 काँस्य गरेर कुल 165 पदक पारेको छ भने सशस्त्र प्रहरीले 32 स्वर्ण 27 रजत र 48 काँस्य गरी 107 पदकमा दोस्रो स्थानमा रहेको छ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व हुने गरी समावेशी आयोग बनाउनु पर्नेमा सरकारलाईको जोड, वीरेन्द्रनगरमा सुझाव संकलन।
प्रमुख दलहरूबीच चुलिएको विवाद साम्य नहुँदा राजनैतिक अनियोलता कायमै, 3 दिनभित्र सहमति जुटाउन सभामुखको अल्टिमेटम।
चीनले नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने, सिरियामा युद्ध विरामको सहमति
र 7 राष्ट्रिय खेलकुदको पुरुष फुटबलको उपाधिका लागि 2 विभागीय टोली आर्मी र एफपीएफ भिड्ने, पदक तालिकामा आर्मी शीर्ष स्थानमा। हवस्तारीलाई बिहान 6:30 बजेको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत र सुचित्रा गौतम विदा हुन्छौं। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।